आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। एउटा बाटो फराकिलो छ बालमसम्म पुग्ने, अर्को बाटो यस्तो पनि छ ख्रिस्ट येशूसम्म पुग्ने। कहाँ जाने, कता जाने, निर्णय गर हो। कहाँ जाने, कता जाने, निर्णय गर हो। कहाँ सम्म जाने यात्री हो, मुक्तिको बाटो खोजेर। येशूमा मात्र प्रवेश छ,
जाने निर्णय गरा हो कहाँ सम्म जाने यात्री हो मुक्ति को बाटो खोजे
श्रोता मित्र, प्रभु येशु ख्रीष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी अनि नमस्ते। र आजको यो बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। पक्कै पनि तयारीको साथ आइपुगिसक्नु भएको होला, म पनि तयारीको साथ आइपुगिसकेको छु। अनि म आशा गर्दछु कि आज पनि परमेश्वरले हामीलाई आफ्नो वचन अध्ययनमा आशिष दिनुहुनेछ, हाम्रो हृदयलाई, हाम्रो आत्मिक जीवनलाई उहाँले सन्तुष्ट पार्नुहुनेछ। श्रोता, आज हामी बाइबल अध्ययन हिब्रू 11 अध्यायबाट शुरू गर्न गइरहेका छौं। यो 11 अध्यायको मुख्य विषय हो विश्वास। हिब्रू 11 13 अध्यायले अर्को हिब्रूको पुस्तकको मुख्य विषय खण्डको गठन गर्दछ। यस बिन्दुसम्म हिब्रूको पुस्तकको लेखकले विस्तृत रूपले सैद्धान्तिक भागसँग व्यवहार गरेका छन्, तर अहिले हामी व्यावहारिक भागतिर आइरहेका छौं। हामी यो हिब्रू 11 अध्यायसँग शुरू गर्दछौं, जुनलाई विश्वासको अध्याय भनिन्दछ। अनि हिब्रू 11 अध्यायलाई पनि धेरैले यो नाम दिएका छन्, विश्वासका वीरहरूको तालिका वा सूची। म यस 11 अध्यायमा विश्वासको दृष्टिकोणबाट हेर्न चाहन्छु, अर्थात् सम्पूर्ण युगहरूका सम्पूर्ण परिस्थिति मुनि अदनको बगैंचाको उही चोकबाट लिएर वर्तमान समयसम्म पुरूष र स्त्रीहरूको जीवनहरूमा विश्वासले के गरेको छ। यो अध्ययनले तपाईँ र मेरो लागि यसको उदाहरणहरूद्वारा स्पष्ट गर्दछ, र यी मानिसहरू साक्षीहरू छन् जसले हामीलाई विश्वासद्वारा जिउन उत्साह दिन्छन्। तिनीहरू विश्वासद्वारा हिँडे, र यही नै तरिकामा परमेश्वर आज हामी हिँडेको चाहनुहुन्छ। अनि हामी यस अध्यायमा यो पनि देख्नेछौ कि अविश्वास कसैले गर्न सक्ने सबभन्दा खराब पाप हो। परमेश्वरसँग प्रत्येक पापको लागि उपचार समाधान छ, तर विश्वासको स्थितिको कुनै उपचार वा समाधान छैन। यसको मतलब यो होइन कि त्यहाँ क्षमा दिन नसकिने वा क्षमा हुन नसकिने कुनै पापहरू छन्। आज मित्र, त्यहाँ तपाईँले गर्न सक्ने त्यस्तो कुनै पापै छैन जुन परमेश्वरले भोलि क्षमा दिनुहुन्न। तर यदि तपाईँ निरन्तर अविश्वासको स्थितिमा अवस्थामा हुनलाई जारी राख्नुहुन्छ भने परमेश्वरसँग त्यसको लागि कुनै दवाई छैन, कुनै उपचार छैन। हजुर, आज हाम्रो विषय हुनेछ विश्वासको परिभाषा। अनि यो अध्यायको पहिलो कथन विश्वासको शास्त्रीय परिभाषा हो। अनि आज हामी खालि हिब्रू 11 अध्यायको एक पद मात्र हेर्नेछौ। हिब्रू 11 अध्यायको एक पदमा यस प्रकार लेखिएको छ, अब विश्वास चाहिँ
आशा राखेको कुराको निश्चय र नदेखिएका कुराको दृढ़ भरोसा हो। अब विश्वास चाहिँ आशा राखेका कुराको निश्चय र नदेखिएका कुराको दृढ़ भरोसा हो। परमेश्वरसँग दुई बाटोहरूमा छन् जुनमा मानिस आज उहाँका आउन सक्छन्। परमेश्वरसँग दुई बाटोहरू छ जुनमा मानिस आज उहाँ भएतिर आउन सक्छन्। पहिलो हो, तपाईँ उहाँका कामहरूद्वारा आउन सक्नुहुन्छ। हजुर, यदि तपाईँ सिद्धताको आफ्नो कामहरूमा प्रस्तुत गर्न पेश गर्न सक्नुहुन्छ, परमेश्वरले तपाईँलाई ग्रहण गर्नुहुनेछ। तर अहिलेसम्म विडम्बनाको कुरा, कसैले पनि त्यस्तो सिद्ध काम बनाउन सकेका छैनन्, योग्य भएका छैनन्। आदमले त्यो गर्न सकेन र कसैले पनि अहिलेसम्म त्यो गर्न सकेको छैन। अब्राहमले गरेन, दाऊदले गरेन र दानियलले पनि गरेन। तिनीहरू कसैले यसलाई सिद्ध बन्ने कामद्वारा बनाएनन्। त्यसकारण यो परमेश्वर कहाँ आउने सन्तोषजनकको बाटो होइन। तर आज धेरै मानिसहरू त्यो व्यर्थको बाटोद्वारा, अनर्थको बाटोद्वारा उहाँ कहाँ आउने व्यर्थ कोशिश गरिरहेका छन्। अनि परमेश्वर कहाँ आउने अर्को दोस्रो अनि त्यो मात्र एउटा बाटो हो, विश्वासद्वारा। धेरै मानिसहरू विश्वासलाई त्यति सन्तोषजनक बाटो देख्दैनन्। तिनीहरू सोच्दछन् कि विश्वास अन्धारोमा हाम फाल्नु हो, यो अनिश्चयता हो वा कुनै प्रकारको जुवा हो। मित्र, यदि यही नै तपाईंलाई यसले अर्थ दिन्छ, तब तपाईसँग विश्वास छैन। किनभने विश्वास चाहिँ आशा गरिएका वस्तुहरूको निश्चयता र नदेखिएका कुराहरूको प्रमाण हो। जुनको मतलब हो, विश्वास खास जगमा आश्रित छ, आधारमा आश्रित छ। अब विश्वास चाहिँ आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको दृढ़ भरोसा हो। मित्र, यसै प्रसंगमा डाक्टर जे ओसवर्ल्ड स्यान्डर्सले भनेको कथनको अति नै धेरै मनमा पराउँछु। विश्वासले विश्वास गर्ने आत्मालाई भविष्यलाई वर्तमान जस्तै व्यवहार गर्छ। हेब्रसले विश्वास गर्ने आत्मालाई भविष्यलाई वर्तमान जस्तै व्यवहार गर्न र अदृश्यलाई दृश्य जस्तै व्यवहार गर्न योग्य बनाउँछ। विश्वासले विश्वास गर्ने आत्मालाई भविष्यलाई वर्तमान जस्तै व्यवहार गर्न र अदृश्यलाई दृश्य जस्तै व्यवहार गर्न योग्य बनाउँछ। त्यो असल कथन हो, होइन र? लेखिएको छ, विश्वास चाहिँ आशा गरिएको वस्तुहरूको निश्चयता हो। मित्र, यहाँ वस्तुहरूको ग्रीक शब्द हो, अर्थात कुराहरूको ग्रीक शब्द हो, होपोस्टेसिस। होपोस्टेसिस यो वैज्ञानिक शब्द हो, अर्थात थ्योरी वा परिकल्पनाको ठिक विपरीत। यो त्यो कुरा हो जुन तथ्यहरूमा आश्रित हुन्छ। केमिस्ट्रीमा वा रसायन विज्ञानमा त्यो तत्व रसायनिक केमिकल पदार्थ हो जुन तपाईँले परीक्षा वा प्रयोग गरिसकेपछि परीक्षा नली वा टेस्ट ट्युबको पिँधमा बस्दछ। मेरो कलेजमा केमिस्ट्री वा रसायन विज्ञानको कक्षामा शिक्षकले हामी सबै विद्यार्थीहरूलाई टेस्ट ट्युब दिन्थ्यो र त्यसभित्र के थियो सो कुराको पत्ता लगाउन हामीलाई भन्नुहुन्थ्यो। हजुर, म त्यस टेस्ट ट्युबमा भएको केही पदार्थलाई लिन्थे र त्यसमा अर्को रसायन केमिकल्स पदार्थ थप्दथे वा बत्ती ज्वालकमा त्यसको तताउँथे यो कुराको पत्ता लगाउनलाई कि त्यहाँ के थियो। एक दिन मैले झण्डै झण्डै मेरो प्रयोग अनुसन्धानमा प्रयोगशालाको उडाइदे, किनभने टेस्ट ट्युबमा केही त्यस्तो वस्तु हालिएको थियो जुनको त्यहाँ कति पनि नहाल्नु पर्ने थियो। भाग्यवश सिसाहरू खालि मेरो भेस्टमा मात्र पर्यो, मेरो आँखामा परेन। मैले एक टेस्ट ट्युबमा दुई हप्तासम्म जाँच अनुसन्धान गरे र त्यसपछि म प्रोफेसर कहाँ गएर त्यस टेस्ट ट्युबमा कुन कुरा हालिएको थियो सो कुरा बताए। भने मैले भने यस निश्चित खास प्रकारको धुलो हो र उसले मलाई भन्नुभयो कि मैले सही जाँच परीक्षा गरे, मसँग टेस्ट ट्युबको पिनमा वस्तु थियो, त्यो कुरो थियो। र प्रोफेसरले आफ्नो रसायन विज्ञानको केमिस्ट्रीको जानेकोले त्यो वस्तु के थियो सो कुरामा निश्चय हुनुभयो। तर म तपाईंलाई इमानदारपूर्वक बताउन चाहन्छु कि म त्यति धेरै निश्चय थिइन यसमा, तर टेस्ट ट्युबको पेजमा भएको वस्तु नै एक त्यो कुरो थियो जुनको मैले तलाश गरिरहेको थिएँ। त्यो वास्तविकता हो अनि त्यो नै विश्वास हो। विश्वास वस्तुहरूको निश्चयता हो वा कुराको दृढ भरोसा हो, निश्चय हो। निश्चयताको वस्तु के हो, निश्चयताको कुरा के हो? यो परमेश्वरको वचन हो। यदि तपाईँको विश्वास परमेश्वरको वचनमा आश्रित छैन, आधारित छैन, त्यो बाइबलीय विश्वास होइन। बाइबलीय विश्वास परमेश्वरले भन्नुहुने कुरामाथि आश्रित हुनु हो, आधारित हुनु हो। वास्तवमा यसको अर्थ हो परमेश्वरको विश्वास गर्नु। खास प्रश्न यो हो कि तपाईँ परमेश्वरमा विश्वास गर्नुहुन्छ या गर्नुहुन्न। यो विचार लिएर नआउनुहोस् मसँग मानसिक बौद्धिक समस्याहरू छन्, बाधाहरू छन् जुनले परमेश्वरलाई र परमेश्वरको वचन बाइबलको विश्वास गर्न टाढा राखेको छ। मित्र, यो खालि बहाना मात्र हो किनभने यसले काम खाँदैन। मानिसहरूलाई परमेश्वरको वचनबाट टाढा राख्ने कुरा खालि पाप मात्र हो। तपाईँको जीवनमा भएको पापले परमेश्वरबाट तपाईँलाई अलग राख्दछ, टाढा गराउँदछ। जब तपाईँ आफ्नो पाप त्याग्न तयारी हुनुहुन्छ, इच्छुक हुनुहुन्छ, परमेश्वरको आत्माले तपाईँको निम्ति परमेश्वरको वचनको वास्तविक बनाउनुहुन्छ। एकजना महान प्रभुको जनको म जान्दछु जसले मलाई उसले लेखेका एउटा महान पुस्तक पठाएका थिए र त्यसले त्यसको मेरो मूल्याङ्कन गर्न आग्रह गरेका थिए। त्यो अति नै सुन्दर पुस्तक थियो, तर त्यो पुस्तकमा यो प्रमाण गर्न कोशिश गरिएको थियो कि बाइबल परमेश्वरको वचन हो। अनि त्यस विषयमा त्यो एक सबभन्दा उत्तम पुस्तक थियो अनि मैले त्यस्तो असल पुस्तकको निम्ति उसलाई धन्यवाद दिए। तर उही समयमा मैले उसलाई यो स्पष्ट रूपमा भने कि म मेरो सेविकाईमा त्यस्तो स्थानमा आएको छु जहाँ त्यस प्रकारको पुस्तक मेरो निम्ति त्यति महत्वको छैन। मैले पहिले नै विश्वास गरिसकेको छु कि बाइबल बिल्कुल परमेश्वरको वचन हो। म पहिले नै ती सानातिना अनुसन्धान शोधहरूमा भएर गइसकेको छु। मलाई प्रमाणित गरिएको छ कि त्यो के हो। म जान्दछु कि बाइबल परमेश्वरको वचन हो। मैले त्यसलाई टेस्ट ट्युब जाँचको नलीमा हालेको छु। मैले अनुसन्धान जाँच वा शोध गरेको छु। विश्वास आशा गरिएका वस्तुहरूको निश्चयता हो। म जान्दछु कि त्यो परमेश्वरको वचन हो। परमेश्वरको आत्माले त्यसको मलाई वास्तविक बनाइदिनु भएको छ। पाउले कलसीका विश्वासीहरूलाई लेखे कलसी एक अध्यायको नौ पदमा, यही कारणले हामीहरूले पनि यो कुरा सुनेका दिनदेखि तिमीहरूका निम्ति प्रार्थना गर्न र सारा बुद्धि र आत्मिक समझमा उहाँको इच्छालाई जान्ने ज्ञानले तिमीहरू भरेका हौ भनी विन्ती गर्न छोडेका छैनौ। परमेश्वरको इच्छा जान्नु परमेश्वरको वचन जान्नु हो। उसले प्रार्थना गरे कि तिनीहरूले परमेश्वरको वचनको जान्न सकुन्। ज्ञानको लागि ग्रीक शब्द जुन पावले प्रयोग गरेथे एपिग्नोसिस। त्यस दिनमा त्यहाँ झुट शिक्षकहरू थिए जसले दावा गर्दथे कि तिनीहरूसँग श्रेष्ठ उक्तम ज्ञान थियो। पावले कलसीका विश्वासीहरूलाई भने उनी तिनीहरूले श्रेष्ठ उक्तम र सत्य ज्ञान पाएको यो कुराको थाहा पाउँदै कि बाइबल परमेश्वरको वचन हो र उसले विश्वास गरे पवित्र आत्माले तिनीहरूलाई यसको वास्तविक बनाउनुहुनेछ अनि यो मेरो निम्ति सत्य साबित भएको छ। म जान्दछु कि बाइबल परमेश्वरको वचन हो। मैले मेरो टेस्ट ट्युबमा वस्तु द्रव्य पाएको छु र मैले आज कुनै शोध अनुसन्धान गर्न जाँच गर्न कति पनि आवश्यक छैन कि यो परमेश्वरको वचन हो भन्नेमा। म जान्दछु कि यो बिल्कुल परमेश्वरको वचन हो। त्यसकारण विश्वास परमेश्वरको वचनमाथि आश्रित छ, आधारित छ। हाम्रा स्वयं अभिमान यो पुस्तकबाट आउँछ। त्यही नै कारण हिब्रूको पुस्तकको लेखकले हिब्रू 10 अध्यायको 39 पदमा भन्छन्, तर हामी पछि हट्ने र विनाश पारिनेहरू मध्येका होइनौ, तर विश्वास गरी बचाइकाहरू मध्ये हौं। त्यहाँ खाली जानलाई दुई बाटाहरू छन्। या तपाईँ पछाडितिर गइरहनु भएको छ या तपाईँ अगाडितिर बढ़िरहनु भएको छ। कोही पनि जीवित एकै ठाउँमा स्थिर भएर अचल भई खड़ा रहिरहन सक्दैन, बिल्कुल त्यो हलचल नगरिरहन सक्दैन। त्यो स्वाभाविक कुरा हो। पद एकको दोस्रो खण्डमा भनिएको छ, नदेखिएको कुराहरूको प्रमाण हो, नदेखिएको कुराको दृढ भरोसा हो। हामीले देखिसकेका छौं कि विश्वास आशा गरिएका वस्तुहरूको निश्चयता हो, त्यो वैज्ञानिक हो। अनि यहाँ प्रयोग गरिएको दोस्रो शब्द हो प्रमाण, अनि यसको ग्रीक शब्दमा हो एलेक्चोस। यो कानूनी परिभाषिक शब्द हो जुनको अर्थ हो दोष सिद्धि वा कायलताको लागि ग्रहण गरिएको प्रमाण। प्रमाण नै एक त्यस्तो कुरो हो जुनको तपाईँ अदालतमा आफ्नो मुद्दाको प्रमाण गर्न सबूत गर्न लानुहुन्छ। अदालतमा ग्रहण यो इलेक्चस प्रमाणको कानूनको ग्रहण गरिन्छ। अब विश्वास चाहिँ आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको दृढ़ भरोसा अर्थात प्रमाण हो। मित्र, विश्वास अन्धारमा हामफाल्नु होइन। विश्वास वस्तु र प्रमाण हो। वस्तु द्रव्य वैज्ञानिक अभिप्रायको लागि हो र प्रमाण कानूनी अभिप्रायको लागि हो। यदि तपाईँ वास्तवमा विश्वास गर्न चाहनुहुन्छ भने विश्वास गर्न सक्नुहुन्छ। हजुर, तपाईँ धेरै मूर्ख कुरामा विश्वास गर्न सक्नुहुन्छ, तर परमेश्वर तपाईँले त्यसो गरेको चाहनुहुन्न। उहाँ चाहनुहुन्छ कि तपाईँको विश्वास परमेश्वरको वचनमा आधारित आश्रित भएको।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
लडेको बेला सहारा दिएर
भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने, प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।